नमस्कार, समसामयिक विषयमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादमा स्वागत छ। म प्रवीण पोखरेल। हरेक बिहान यसै समयमा हामी विभिन्न विषय र सन्दर्भमा सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गर्ने गर्छौं। विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमण बढ़दै जाँदा विश्वभर नै अध्यागमन नियमहरू परिवर्तन गरिएका छन्। कतिपय देशहरूले देशभित्र र बाहिर दुवैतर्फ भ्रमण प्रतिबन्ध समेत लगाएका छन्। नेपालले पनि प्रचलित अध्यागमन सम्बन्धी नीतिमा परिवर्तन गर्दै अन अराइभल भिसा दिन हाललाई बन्द गरेको छ। सँगै सीमा नाकामा पनि आवत जावतमा नेपालले कड़ाई गरेको छ। आज हामी कोरोना भाइरसको संक्रमण बढ़दै जाँदा यस भाइरस सर्ने जोखिमको क्षेत्र विशेष गरी अन्तर्राष्ट्रिय आवत जावतमा नेपालले लिएको नीति, यसले अध्यागमन प्रणालीमा पारेको प्रभाव लगायतका विषयमा आज हामी अध्यागमन विभागका महानिर्देशक ईश्वर राज पौडेलसँग कुराकानी गर्छौ। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। महानिर्देशकज्यू, कार्यक्रममा स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद, नमस्कार।
हजुर, अब कोरोना भाइरस विश्वव्यापी बनेको छ। डब्ल्यूएचओको अनुसार, डब्ल्यूएचओको अनुसार चाहिँ 120 भन्दा बढ़ी मुलुकमा यो भाइरसको संक्रमण देखा परिसकेको छ। नेपाल पनि डब्ल्यूएचओले उच्च जोखिमको क्षेत्रका रूपमा नेपाललाई पनि लिएको छ। अब यो सँगै सबै देशहरूले आफ्नो अध्यागमन नियम नीतिमा चाहिँ परिवर्तन गरिरहेका छन्। नेपालले पनि यसमा हाललाई यो परिवर्तन गरेको छ प्रचलित नियम र नीतिलाई। कस्ता खालका नीतिहरू बनाइएको छ यो कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि? नेपालको अध्यागमन नीतिमा के परिवर्तन गरिएको छ पछिल्लो समय? यसैबाट यो कुराकानीको शुरूआत गरौँ न।
हजुर, तपाईँले अलिकति त्यो ब्याकग्राउन्डमा बताइ पनि सक्नु भएको छ। यो नेपाललाई बाह्य परिवेशबाट अन्तर्राष्ट्रिय स्तरको जुन आवत जावत हुने गर्छ नेपालको कनेक्टिभिटी बाह्य संसारसँग, त्यसबाट नै यो कोरोना संक्रमण सर्न सक्ने उच्च जोखिमलाई आकलन गरेर नेपाल सरकारले पहिलो कुरा त यो स्वास्थ्य मन्त्रालयको स्टेकबाट बढी डिटेलमा आउन सक्छ, यद्यपि मलाई जानकारी भएसम्म पनि नेपालभित्रै सृजित यो अवस्था होइन र यो समुदाय स्तरमा कम्युनिटी लेभलमा ट्रान्समिटेड भएका देशहरू भनेर डिक्लेयर गरिएका मुलुकहरूभित्र नेपाल पर्दा पनि पर्दैन। र नेपालको यसभन्दा पहिला फेला परेको एउटा केस त्यो पनि कतैबाट आयातित थियो, जो वुहानबाटै फर्केको नेपाली विद्यार्थीबाट नेपालमा आएर निको भएर उहाँ फर्किसकेको भन्ने जानकारी आइसकेकै छ। अब रह्यो यसको जोखिमतर्फ र यसको स्केल अफ इन्टेन्सिटी अथवा स्केल अफ स्प्रेड, फैलावट जुन ढङ्गले गइराखेको छ अहिले विश्वभरि जसो अधिकांश राष्ट्रहरूमा यो पुगिसक्यो, यसरी हेर्दाखेरि यो चाहिँ बाहिरबाट नेपाल भित्रिन सक्छ है भन्नेतर्फ नेपाल सरकारले अत्यन्त चनाखो भएर अत्यन्त सावधानी र सजगता र सतर्कताका साथ हाम्रा नागरिकहरूलाई सुरक्षित बनाउने र विशेष गरी संक्रमित हुनबाट सुरक्षित राख्ने र बाह्य देशबाट आउने नागरिकहरूलाई पनि उहाँहरूको पनि सुरक्षालाई मध्यनजर गरेर केही पछिल्ला अन्तर्राष्ट्रिय आवागमनसँग प्रत्यक्ष जोडिएको अध्यागमनसँग सम्बद्ध भएर महत्वपूर्ण निर्णयहरू गरेको छ। यी निर्णयहरू पछिल्लो निर्णयहरू श्रीमान मुख्य सचिवको संयोजकत्वको एक्सन कमिटी, कोरोनाको एक्सन कमिटी छ, कोरोना कन्ट्रोल एक्सन कमिटी, त्यो एक्सन कमिटीका निर्णयहरू, त्यसभन्दा माथि माननीय उप प्रधानमन्त्रीज्यूको संयोजकत्वमा गठन भएको, अध्यक्षतामा गठन भएको उच्च स्तरीय समिति जुन छ, त्यो समितिको निर्देशन, त्यो समितिको निर्देशन एक्सन कमिटीलाई र एक्सन कमिटीका निर्णयहरूको आधारमा क्रमशः यी निर्णयहरू कार्यान्वयन गरिएका छन्। अहिले यसको मूल स्पिरिट अघि मैले यहाँलाई निवेदन गरे, विशेष गरी यो चाहिँ हाम्रो मुलुकभित्र चाहिँ संक्रमणको जोखिमलाई न्यूनीकरण गर्ने र यसको सम्भावनालाई टार्ने, विशेष गरी त्यो त्यसतर्फ चाहिँ हाम्रा उद्देश्यहरू परिलक्षित छन्, हाम्रा निर्णयहरू परिलक्षित छन्। यसभित्र गत विगतमा दिइआएका यो रोग बाहिरबाट आउन सक्छ भन्ने बित्तिकै बाहिरबाट आउनेहरू को हुन् भनेर त्यसतर्फ टार्गेट गरिएको छ यसमा, र त्यो अनुसार चाहिँ प्रत्यक्ष रूपमा अध्यागमन विद्यमान अध्यागमन कानून र अध्यागमन ऐन र अध्यागमन नियमावलीमा भएका व्यवस्थाहरू र अध्यागमन कार्यविधि 2065 गरेका व्यवस्थाहरूलाई केही समयका लागि मार्च 14 भनेको गत राति 12 बजे शनिबार राति 12 बजेबाट लागू हुने गरी 30 अप्रिल 2020 लागि यी केही व्यवस्थाहरू हाललाई सस्पेन्ड गरिएको छ, निलम्बन गरिएको छ वा स्थगन गरिएको छ। यद्यपि यी सबै व्यवस्थाहरू यो हाम्रो अवस्था पछिल्लो अवस्था हेर्दै जाँदा यी अवस्थाहरूमा पुनर्विचार हुन पनि सक्छ वा यसलाई अझै बढी निरन्तरता दिनुपर्ने अवस्था पनि आउन सक्छ। अब यसको पृष्ठभूमिमा फेरि जाउँ, विश्व स्वास्थ्य संगठनले यसलाई स्वास्थ्यको टेक्निकल भाषामा इपिडेमिकबाट पेन्डेमिक भनेको महामारी, अब चाहिँ विश्व नै सतर्क हुनुपर्ने सजग हुनुपर्ने अवस्था आयो है भनेर जब अलार्मिङ स्टेजमा उसले विश्व स्वास्थ्य संगठनले दिएका पछिल्ला डिक्लेरेसन्सहरू घोषणाहरू पछिल्ला प्रतिवेदनहरू पछिल्ला फ्ल्यास आउट्सहरू पछिल्ला ओडोमिटरहरू कुन राष्ट्रमा कति प्रभावित छ भनेर उसले जारी गरेका सम्पूर्ण डाटाहरू आँकडाहरूले अब के देखायो भनेदेखि हामी चाहिँ प्रोएक्टिभ भएर हामी अहिले नेपाल सरकार चाहिँ वास्तवमा केसहरू आइडेन्टिफाई भयो यो भेटियो त्यो भेटियो भन्ने भन्दा पनि हालसम्म नभेटिएको छ हाम्रो लागि खुसीको कुरा। यद्यपि त्योभन्दा 3 स्टेप अगाडि बढेर प्रोएक्टिभ भएर हामीले अन्य देशहरूका अभ्यासहरू अन्य देशहरूमा यसको फैलावट समेतलाई विश्लेषण गरेर यी निर्णयहरू लिएको हो।
भनेपछि जुन प्रचलित अध्यागमन नियममा केही परिवर्तनहरू गरिएका छन् यहाँले नै उल्लेख गर्नुभयो आगामी 30 अप्रिलसम्मका लागि र यो अवस्थासम्म यो समयसम्म संक्रमणको अवस्था हेरी यसमा परिवर्तन फेरि पुनः परिवर्तन गर्न सकिने अवस्था पनि छ र यो संक्रमणको अवस्था लम्बिँदै गयो भने यो हाम्रो यो अध्यागमन नियम पनि अझै 30 अप्रिल भन्दा अझै उता हामी लम्ब्याउन पनि सक्ने अवस्थामा तयारी अवस्थामा हामी छौं होइन।
हजुर हजुर हजुर, पहिलो यो पनि गाइडेड तपाईँको कहाँबाट निर्देशित भयौं भन्दा हामी यो जस्तो चाइनामा यो जुन दिन आइडेन्टिफाई भयो केस त्यसपछि झन्डै 1.5 महिना जतिमा चाइनामा कन्ट्रोलमा आइसकेको छ, त्यो हिसाबले पनि हामीले आकलन गरेका छौँ। अर्कोतिर यो मौसमी फ्लूको एउटा रूप पनि भएको हुनाले यसलाई त्यति बेलासम्म चाहिँ हाम्रो अर्को मौसममा हामी पदार्पण गरिसक्छौँ, त्यो हिसाबले पनि त्यो आकलन गरिएको छ लगायतका विषयहरू र अन्य राष्ट्रहरूले जारी गरेका सूचनाहरू लगायतका रेफरेन्सहरूलाई पनि हामीले लिएका छौँ।
अब अध्यागमनकै कुरा गर्ने भने अन्तर्राष्ट्रिय आवागमनमा जति नेपालले निर्मम नीति लिनुपर्ने थियो यो भाइरसको संक्रमणको अवस्था हेरेर त्यो अनुसार निर्मम नीति नलिकन निर्वाध आवत जावत गर्न दियो भन्ने आरोप पनि एउटा कोणबाट आउने गरेको छ आएको छ, यहाँ चाहिँ के भन्नुहुन्छ यसमा?
त्यसलाई मैले पहिलो विषय त त्यो कहीँ कतैबाट यो त्यसलाई कुनै वस्तुनिष्ठ आधार बिना गरिएको कमेन्ट जस्तो लाग्छ मलाई। हामीले यसका एकदमै कठोर मेजर्सहरू स्ट्रिन्जेन्ट मेजर्सहरू अपनाएर यो आवागमनलाई रेगुलेट गरेका छौँ पहिलो विषय त। दोस्रो कुरा जस्तो त्यसलाई स्क्रिनिङ गर्दाखेरि एयरपोर्टमा स्क्रिनिङ गरिएको छ, त्यसपछि त्योभन्दा अगावै पनि विभिन्न 8 देशहरूमा उच्च संक्रमण भएका देशहरूबाट अनअराइभल भिसा पहिला नै सस्पेन्ड गरिएको थियो, आगमन बिन्दुमै आएर भिसा प्राप्त गर्ने सुविधालाई स्थगन गरिसकेका थियौँ हामीले। त्योभन्दा अगाडि 5 देशमा थियो, 5 देशबाट 8 पुग्यौँ, 8 अब विश्वभरि सबै देशहरूबाट आउने विदेशीहरूलाई दिइने आगमन बिन्दुमा आउने बित्तिकै एयरपोर्टमा पासपोर्ट सब्मिट गर्ने बित्तिकै भिसा दिने जुन हाम्रो प्रचलन थियो त्यसलाई हामीले बन्द गऱ्यौँ पहिलो कुरा त। र सँगसँगै तपाईँले भन्दै गरेको विषय चाहिँ यो सीमा नाकाहरू स्थल मार्ग हुँदै सीमा नाकाहरूबाट आउने सवालमा हो, हामी सबैलाई छर्लङ्ग छ हाम्रो सीमा खुला सिमाना छ। यद्यपि भारत र नेपालसँग द्विपक्षीय हिसाबले त्यो खालका स्ट्रिन्जेन्ट मेजर्सहरू कठोर खालका मेजरहरू अप्नाउने प्रयासहरू दुवै तर्फबाट नभएको स्थिति पनि छैन. यसको लागि स्वास्थ्य जाँचको विषय होला. पछिल्लो अवस्था त अब सर्टेन नाकाहरूबाट मात्रै ओहोरदोहोर गर्ने भनिकन गरिएको व्यवस्था पनि त्यसमा आकर्षित हुन जान्छ. यसरी हेर्दाखेरि त्यो मलाई के लाग्छ भनेदेखि हामीले फेरि यसो गर्दै गर्दाखेरि नेपाल सरकारले अघि मैले निवेदन गरे हामी कहाँ त्यस्तो स्थिति आएको छैन पहिलो कुरा. दोस्रो कुरा हामी जति काम गर्दै गएका छौँ तीन कदम अगाडि बढेर प्रोएक्टिभ भएर गर्दै गएका छौँ. त्यसकारण त्यो आरोप चाहिँ बिल्कुलै निराधार हो भन्ने मलाई लाग्छ.
अब गएर आउँछ नेपालीहरूको संख्या पनि धेरै छ नेपाल बाहिर. अब यिनीहरूमा यिनीहरूको लागि अध्यागमन नीतिमा पनि हिजोदेखि परिवर्तन गर्नुभएको छ. अब यसमा चाहिँ के छ गएर आवश्यक नेपालीहरूलाई आगमन बिन्दुमा दिने भिसा अब दिन हिजोदेखि रोकिएको हो कि अथवा उनीहरू आउन सक्ने अवस्था छ यस बारेमा पनि स्पष्ट गरिदिनुहोस् न.
गएर आवश्यक नेपालीहरूको हकमा यो पहिलो कुरा त उहाँहरूलाई जुन खालको सौविध्य कानूनले प्राप्त गरेको सौविध्य थियो सुविधा थियो त्यसलाई हालका लागि स्थगन गरिएको छ. सम्पूर्ण नेपालीहरू विदेशमा रहेका नेपालीहरू यन आर्यनहरू त्यसपछि गएर अन्य हाम्रा प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूलाई पनि अनअभोइडेबल अवस्थामा बाहेक बाध्यात्मक अवस्था जरुरी अवस्थामा बाहेक यात्रा नगर्न त्यो चाहे नेपालसम्मको यात्रा होस् वा अन्य कुनै देशहरूमा उहाँहरू जस्तो कसैले भन्न सक्नुहुन्छ होलिडे प्लान अर्को प्लान अरू यस्ता खालका प्लानहरू चाहिँ नराख्नु हुन भनेर पनि सूचनासँगै जारी गरिएको छ. यसमा सँगसँगै यनआरएनको लागि दिने गरेको सुविधालाई हाललाई स्थगन गरिएको छ. तर यसको आशय के हो भने उहाँहरू आउनै नसक्ने होइन नेपालमा. उहाँहरूले अब भिसा लिन सक्नुहुन्छ. त्यसको लागि पछिल्लो जुन देशमा उहाँहरू रहनु भएको छ उहाँहरूको स्वाब टेस्ट पीसीआर सर्टिफिकेट हेल्थ सर्टिफिकेट एउटा राखेर रा, अनि सम्बन्धित दूतावास उहाँहरू जुन देशमा हुनुहुन्छ त्यो देशमा नेपालको दूतावास छ भने त्यही देशको दूतावासबाट नभए नजिकमा पर्ने दूतावासबाट हाम्रा विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रा जम्मा 39 नियोगहरू र दूतावासहरू रहेका छन् त्यहाँबाट उहाँहरूले भिसा सहजै रूपमा प्राप्त गर्न सक्नुहुन्छ. त्यो भिसा लिएर नेपाल आउनु पर्यो.
हजुर हजुर. रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ. आजको अन्तरसंवादमा नेपालले लिएको अध्यागमन नीतिका सन्दर्भमा अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलसँग हामी कुराकानी गरिरहेका छौं. अब महानिर्देशकज्यू आजकै पत्र पत्रिका हेर्ने हो भने चीन र कोरिया सहित कोरोना प्रभावित देशबाट निर्बाध उडान भइरहेका खबरहरू पत्र पत्रिकामा छापिएका छन्। अब एक हिसाबमा अध्यागमन विभागले लिएको एउटा नीति र निर्बाध रूपमा ती देशहरूमा चाहिँ उडान भइरहेको अवस्थामा अलिकति समन्वय यहाँहरूको हुन नसकेको हो कि यसमा अलिकति अप्ठ्यारो अवस्था देखा पर्न सक्ने हो कि भन्ने चिन्ता पनि छ अध्यागमनमा सम्बन्धी एउटा नीति तर उडान चाहिँ निर्बाध रूपमा भइरहने यो व्यवस्थाले.
तपाईँले जोड्न खोज्नु भएको यो विशेष गरी पूर्व सावधानी सतर्कता सजगता भन्ने विषयहरूसँगै सम्बन्धित छ र तीनबाट भइरहेका उडानहरूको कुरा गर्दा उहानबाट उडानहरू भएको छैन. त्यसपछि अन्य शहरहरूमा चीनमा पनि प्रभावितहरू शून्यमा झरेको वा प्रभावितहरू हुँदै नभएको स्थिति छ र कनेक्टिभिटीको हिसाबले हामीलाई भोलि यो चाहिँ अन्तर्राष्ट्रिय हिसाबले पनि फ्लाइट्सहरू बन्द गर्ने भन्ने विषयहरू चाहिँ एउटा मुलुकले निर्णय गरेर भइहाल्ने विषयहरू होइनन्। जसरी अहिले अमेरिकाको निर्णयलाई जसरी आलोचना गरिएको छ त्यो आलोचनालाई पनि मध्यनजर गर्नुपर्छ भन्ने मलाई लाग्छ एकातिर। अर्कोतिर यसको इसेन्स कहाँनिर हो भने तपाईँले उडान गर्नु नगर्नु वा आउने जाने रोक्नु नरोक्नु भन्ने विषय चाहिँ केसँग सम्बन्धित छ भन्दा तपाईँले कसरी स्क्रिनिङ गरिरहनु भएको छ भन्ने कुराले अर्थ राख्छ। पहिलो कुरा त ती देशहरूबाट उडान गर्दा सम्बन्धित एयरलाइन्सहरूले अप्नाएको सजगता सतर्कता त्यही देशको अध्यागमन अथवा सम्बन्धित विमानस्थल प्रशासनले अप्नाएका सुरक्षा मापदण्डहरू लगायतका विषयहरू अनि हामी कहाँ आइसकेपछि हाम्रो विमानस्थल प्रशासन भनेको नागरिक उड्डयन प्राधिकरण छ। नागरिक उड्डयन प्राधिकरण स्वास्थ्य मन्त्रालय समेतले अप्नाएका सुरक्षा मापदण्डहरूले हामीलाई के विश्वस्त आधार प्रदान गर्दछन् भने नेपालमा जति यात्रुहरू आउनु भएको छ उहाँहरू चाहिँ अहिले विदेशी यात्रुहरू आउनु भएको छ भने उहाँहरू स्क्रिनिङ पछि आएका स्वस्थ यात्रुहरू मात्रै आउनु भएको छ, नम्बर एक. नम्बर दुई, हिजो रातिबाट लागू भएको नियमअनुसार चाहिँ जो विदेशी आए पनि उहाँहरू अब 14 दिन उहाँहरू स्वास्थ्यको सर्टिफिकेट लिएर आउनुहुन्छ, त्यसपछि गएर 14 दिनको लागि क्वारेन्टाइनमा रहनुहुन्छ, सेल्फ क्वारेन्टाइनमा. त्यसपछि उहाँहरूको पनि रेकर्ड राखिन्छ, कहाँ बस्नुभएको छ, फोन नम्बर सहित ट्र्याकिङ गर्ने सिस्टमहरू बनाएर मात्र हामीले आउने सुविधा दिएका छौँ. तर त्यसो गर्दा पनि तपाईँको उहाँहरूले सम्बन्धित देशबाटै भिसा लिएर आउनु पर्यो. यसभन्दा पूर्व लिइसकेका भिसाहरूको हकमा पनि उहाँहरूलाई स्वास्थ्यको सर्टिफिकेट, पिसिआर स्वाब टेस्टको सर्टिफिकेट अनिवार्य गरिएको छ. यसो गर्ने बित्तिकै के छ भने, पहिलो त तपाईँले हेर्न सक्नुहुन्छ यी कठोर मेजरहरू अप्नाउँदै जाँदा हप्तामा सरी दिनमा झन्डै झन्डै 56-60 फ्लाइटहरू हुने गरेको हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल, अहिले त्यसको झन्डै झन्डै 25-30% खुम्चिसकेको छ. यात्रुहरूको आवागमन झन्डै झन्डै 12,000-15,000 बिचमा हुने गरेको यात्रुहरूको आवागमन अहिले 2500-3000 झरिसकेको छ. यी आँकडाहरूले के देखाउँछन् भने, हामीले लिएका मेजरहरू चाहिँ कठोर हुँदै गएका छन् र यसले क्रमशः काम गर्दै गएको छ भन्ने नै देखाउँछ.
अब हामी कुराकानीको करिब करिब अन्त्य अन्त्यतिर पनि आइपुगेका छौं. अब यो प्रकोपले सबै क्षेत्रमा असर पारेको छ, आर्थिक सामाजिक सबै क्षेत्रमा, अब अध्यागमन प्रणालीमा पनि ठूलो असर पारेको छ. अब यो असर, यो महामारीको प्रकोप अन्त्य भएसँगै अध्यागमन प्रणालीमा पनि हामी पहिलेकै अवस्थामा फर्कन कति समय लाग्ला, अथवा अध्यागमन प्रणालीमा के कस्तो असर परेको छ, के कस्तो असर पर्न सक्छ?
यो त समग्रतामा यो अहिले अहिले विश्व नै यसबाट प्रभावित भइरहेको छ. ग्लोबल भिलेजको रूपमा विश्व रूपान्तरण भएको पछिल्लो उदाहरणको रूपमा यसलाई हेर्न सकिन्छ. जसरी यो रोगले विश्वव्यापी एउटा फैलावट तीव्रताका साथ फैलिएर गयो, यसले के देखाउँछ भने संसार अब साँगुरिएको रहेछ, ग्लोबल भिलेजको रूपमा रूपान्तरण भइसकेको रहेछ भन्ने देखाउँछ. त्यसकारण यो अहिले हामी के भन्न सक्छौँ भने, अहिले आकलन गर्दा यसका प्रभावहरू, यसका बाछिटाहरू हाम्रो अर्थतन्त्रमा, समग्र क्षेत्रहरूमा, पर्यटनमा, अध्यागमनमा, आयात निर्यातमा लगायतका विषयहरू प्रभावित हुन जानु स्वाभाविक हो. तर त्यसबाट हाम्रो मुलुकले एकदमै अघि सुरुमै मैले निवेदन गरेँ, प्रोएक्टिभ मेजरहरू अप्नाउँदै गएर नागरिकहरूलाई कमभन्दा कम असर पर्ने गरी नेपाल सरकारले कार्य गरिरहेको छ र हाम्रा उच्च क्षमता र त्यो अनुसारको तदारुकताका साथ हामी परिचालन भएका छौँ सम्पूर्ण निकायहरू. त्यसले गर्दा विश्वस्त हुने आधार कहाँनिर तयार हुन जान्छ भने, नागरिकहरू जो जसले अहिले यो 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 सुनिरहनु भएको छ अहिलेको हाम्रो वार्ता, यसबाट म एउटा म्यासेज के दिन चाहन्छु भने, हामी आत्तिहाल्नुपर्ने अवस्था आएको छैन. हामी विश्वस्त भएर, नेपाल सरकारले गरेका प्रयासहरू चाहिँ सराहनीय छन् र त्यसमा विश्वस्त भएर यहाँहरू पनि अनावश्यक हिड्डुलहरू, आवत जावतहरू नगर्नुहुन, अनि जहाँ रहनुहुन्छ सावधानी र सतर्कता सजगता अप्नाउनुहुन, भिडभाड भेला हुने ठाउँहरूमा नजानुहुन, जुन निर्देशनहरू सूचनाहरू जारी भएका छन् त्यसलाई पालना गर्नुहुन. यो अहिलेको प्रभाव चाहिँ केही समयपछि क्षणिको हो, यो प्रभावबाट हामी पक्कै पनि बाहिरिनेछौँ. अब अहिले पहिलो असर त भिजिट नेपाल 2020 भनेर हामीले घोषणा गरेका थियौँ, 20 लाख पर्यटक भित्राउने गरी भनेर, त्यसैमा टार्गेट भएको छ, त्यसलाई हामीले स्वीकार्छौँ.
हजुर हस, आजका लागि हामीसँग समय यति नै रह्यो. यो महत्वपूर्ण समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद.
नमस्कार.
आजको अन्तर संवादमा हामीले कोरोना भाइरसको महामारी विश्वव्यापी बन्दै गर्दा नेपालले लिएको अध्यागमन नीति लगायतका विषयमा अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलसँग कुराकानी गर्यौं. यो सँगै आजको कुराकानी यति नै. भोलि अर्को कुनै विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौ. आजको यो कार्यक्रमबाट प्राविधिक साथी शंकर भण्डारीसँगै म प्रवीण पोखरेल विदा हुन्छु. नमस्कार.